हामिद कहाँ हो?
वहीं जहाँ होना चाहिए।
जिस गाड़ी का हमें इंतजार था वो आ गई।
वही लड़की स्टीयरिंग पर थी?
हाँ वही थी।
हेलो
हेलो,
आपने अच्छी तरह सोच लिया बराजंदे साहब?
एहसानपुर साहब, मेरी बीवी को इस वक्त बहुत शदीद बुखार है, इसलिए हॉस्पिटल जाना पड़ेगा।
आप कहीं मत जाइए, मैं डॉक्टर और नर्स सब को लेकर आपके घर आता हूँ।
लेकिन ऐसा करेंगे तो हो सकता है मेरी बीवी और भी परेशान हो जाए।
अगर वो परेशान होती तो कोई बात नहीं, आपको खुदा न खास्ता कुछ हो गया तो ज़्यादा बुरा होगा। आप इंतज़ार कीजिए।
बड़ा जंदे के घर के जो हालात हैं तो उससे तो सारे रास्ते बंद हो गए हमारे।
मजबूरन हमें इसी मोहरे पर हाथ डालना होगा।
तजुर्बे साबित हुआ है कुछ थोड़ा वक्त लगता है तब रेकी करने वाली टीम की जगह टारगेट किलिंग वाली टीम लेती है। इस तरह हमारे पास वही कुछ वक्त है।
वक्त किस काम के लिए?
इस मामले पर और ज्यादा गौर करने का वक्त नासिर।
अब तक हम लगातार गौर ही कर रहे हैं।
एहसानपुर साहब, अभी हम और गौर करेंगे।
कोई नतीजा निकलने वाला नहीं है मुस्तफा साहब। बेहतर ये होगा कि कोई बड़ा वाकया होने से पहले ही रवान बख्श और रेकी करने वाली टीम को गिरफ्तार कर लेते हैं, उसके बाद एक बयान जारी कर देंगे।
ठीक है, प्रेस रिलीज जारी कर दी, उसके बाद क्या नतीजा हासिल होगा?
वो अपना प्रोग्राम चेंज करने पर मजबूर हो जाएंगे।
अगर प्रोग्राम बदल गया तो हम बहुत सारी चीज़ें गंवा देंगे।
मगर दूसरी तरफ इंजीनियर बराजंदे आराम और सुकून से अपनी ज़िंदगी गुजार सकेंगे।
देखो फरामर्ज, ऐसा है कि प्रोग्राम तब्दील होने का मतलब प्रोग्राम खत्म हो जाना नहीं होता। इस नुक्ते पर गौर करो। तुम कैसे कह सकते हो कि उन्होंने मुतबादिर रास्तों का पहले इंतखाब नहीं कर रखा होगा?
अगर हम अपने आदमियों में से किसी को बराजंदे की जहां पर रख देते जिसी अंदाज में काम करता तो शायद हमें अपना हदफ यकीनन हासिल हो गया होता। सियावश मशरकी, थिएटर में जो अतिया के साथ है उसे कितना पहचानते हो?
बहुत कम।
अच्छा, तुम्हारी राय क्या है?
क्या वो मान जाएगा?
मेरे ख्याल में अगर नासिर सियावश मशरकी से कहे तो इम्कान है मान जाए।
फर्ज करो मान लिया, तो तुम्हारा क्या, तुम मान जाओगे?
क्या तुम इस तजवीज के फेवर में नहीं हो?
नहीं, मुखालिफ तो नहीं हूं, लेकिन जरा तश्वीश में हूं।
तश्वीश होना फितरी भी है, हम सूरत हाल को कंट्रोल कर सकते हैं।
अगर सूरत हाल कंट्रोल से बाहर निकल गई तो
हमें इस तरह काम करना होगा, कहीं कोई गड़बड़ ना हो।
अतिया साहबा, क्या आपने वाले साहब को बता दिया?
नहीं।
हाँ, तो फिर किस वजह से वो लोग मेरे घर आना चाहते हैं?
नहीं मालूम, मुझसे कहा कि प्रोग्राम के बाद आपको इस बारे में बता दूं। बस इतना ही, इसके अलावा मुझे कुछ नहीं पता।
ठीक है, उनको आने दीजिए। मगर एक सवाल है, आपने किसी और से कुछ तो नहीं बताया?
मैं सिर्फ अपनी फूफी से बात करती हूँ।
कई सालों से नायत से तुम्हारी दोस्ती है। नायत को क्या डिप्रेशन या नफ्सियात की बीमारी थी?
नहीं।
आपको यकीन है?
देखिए, इससे मेरे घरेलू ताल्लुकात हैं। उसकी शादी से पहले से, पिछले अस्पताल से या हमारे अस्पताल में आने से पहले से मैं उसे जानती हूँ। नाहिद हमेशा से बड़ी खुश मिजाज औरत थी, खुश रहती थी, जिंदगी में कोई प्रॉब्लम नहीं थी कि डिप्रेस होती।
मिलाद, रुक जाओ, मिलाद कहाँ जा?
टैक्सी चली गई।
ज्यादा इम्कान यही है कि वो अपने अबू के ऑफिस गया है।
वो आदमी जिसे आपने नाहिद के लिए फोन किया था उसका क्या नाम था?
मिस्टर एहसानपुर।
नाहिद का मोबाइल आपके पास है? एक फोन उन्हें करो, अभी बताओ।
मैं फोन लगा देती हूँ, मगर बात मैं नहीं, तुम उनसे करो।
ठीक है लाओ मुझे दो।
फरहा मर्ज, रात को तुम भी आ जाना।
क्या जरूरी है?
हाँ जरूरी है।
मैं आऊँ या तुम लोग आओगे मेरे यहाँ?
हम लोग आएंगे तुम्हें लेने के लिए।
ठीक है। हेलो,
एहसानपुर क्या है?
अस्सलामुअलैकुम।
मेरा नाम मीला दवान बख्श है, दवान बख्श साहब का बेटा हूँ। मैं अब्बू से मिलना चाहता हूँ।
दरवाजा खोलो। वहाँ खड़े हो जाओ, मैं फोन करता हूँ तो मैं आके ले जाए।
कोई जरूरत नहीं है, मैं अपने अब्बू को ऑफिस जानता हूँ, मैं पहले भी उनके साथ जा चुका हूँ।
अकेले नहीं जा सकते, वहाँ खड़े हो जाओ। आ जाओ।
मुझे अपने अब्बू के पास जाना है।
तुम अपने अब्बू के पास ही जा रहे हो?
मगर यहाँ तो मेरे अब्बू का ऑफिस नहीं है।
हाँ तुम्हारे अब्बू यहाँ हैं, हम अभी तुम्हें अब्बू के पास ले जाएंगे।
मेरे अब्बू कहाँ है?
तुम यही कमरे में बैठो, तुम्हारे अब्बू यही आएंगे।
मेरे अब्बू किस कमरे में है?
तुम्हारे अब्बू अपने बास के कमरे में है, लेकिन मुझसे कहा कि तुम्हें मेहमानों वाले कमरे में ले जाऊं। आओ ठीक है, या आराम से बैठ जाओ।
मेरे अब्बू कब तक आएंगे?
बहुत जल्दी आ जाएंगे, बैठ जाओ।
मास्टर मिलाद है ना?
जी हाँ।
मिलाद बेटा, तुम्हारे अब्बू ने मुझे तुम्हारे पास भेजा है।
मेरे अब्बू खुद नहीं आ पाएंगे?
तुम्हारे अब्बू इस वक्त यहाँ नहीं आ सकते।
वो क्यों नहीं आ सकते यहाँ पे?
इसलिए कि तुम्हारे अब्बू के बॉस को उनसे जरूरी काम है।
मेरे अब्बू तो अब खुद ही बॉस हो गए हैं।
हाँ तुम्हें पता होना चाहिए कि हर बॉस का कोई और बॉस होता है।
तो आप मुझे ले चलें अब्बू के पास।
अभी इस वक्त बॉस के कमरे में नहीं जा सकते।
लेकिन मुझे अभी अब्बू से मिलना है।
देखो मिलाद, तुम अभी अपने अब्बू से नहीं मिल सकते। तुम्हारे अब्बू ने मुझे भेजा है कि जो कहना है वो मुझसे कह दो।
नहीं, मुझे खुद अब्बू से बात करनी है।
लेकिन अभी तो हम वहाँ नहीं जा सकते। तुम्हारे लिए यही बेहतर है कि जो कुछ अब्बू से कहना है मुझे बता दो, मैं तुम्हारे अब्बू से कह दूंगा।
लेकिन मैं आपको नहीं बता सकता।
क्यों? मिलाद बेटा देखो, मेरी तुम्हारे अब्बू से बड़ी गहरी दोस्ती है। ठीक, अगर उन्होंने मुझसे पूछा तो उनसे क्या कहूँगा?
मेरे अब्बू आपसे क्या पूछेंगे?
वो पूछेंगे कि क्या मिलाद से बात की, कुछ कहा। मैं ये कहूँगा कि नहीं, मिलाद ने कोई बात नहीं की। जब उन्हें पता चलेगा कि तुमने कोई बात ही नहीं की तो बहुत नाराज़ होंगे। तुम अपने अब्बू को तो नाराज नहीं करना चाहोगे?
हाँ, मैं यही चाहता हूँ कि वो नाराज हो।
मिलाद बेटा, एक अच्छा बच्चा कभी नहीं चाहेगा कि उसका अब्बू नाराज हो।
मेरे अब्बू अच्छे नहीं हैं, उन्होंने अम्मी को परेशान किया।
आप परेशान ना हो बरादंदे साहब, मैं खुद चली जाऊंगी।
मैडम शफी
जी,
पिछली दफा डॉक्टर ने सहर के लिए जेनिक्स लिखी थी, लेकिन सहर ने एक दिन भी नहीं खाई। मुझे ये बताइए कि मुझे क्या करना चाहिए।
लेकिन एक घंटा पहले ही सहर ने मुझसे कहा कि एक जेनिक्स उन्हें खाने के लिए दे दूं। अब तो आपकी अहलिया पूरी कोशिश कर रही है कि जल्द से जल्द ठीक हो जाए। खुदा हाफिज।
खुदा हाफिज। सहर, तुम किस लिए उठ गए? तुम्हें तो अभी आराम करना चाहिए।
अरे सईद, बहुत भूख लगी है।
मगर खाना तो अभी तैयार नहीं है मैडम।
क्या पकाया है तुमने?
इस्तांबुली खिचड़ी।
ओह, कितना टाइम लगेगा अभी?
एक घंटा और मेरे ख्याल में।
बहुत टाइम है, तब तक मैं थोड़ी पनीर रोटी खा लेती हूँ, बाद में खाना खाऊंगी।
सहर, तुम जाओ, जाकर अपने बेड पर बैठो, मैं लाता हूँ।
नहीं, मैं यहीं बैठना चाहती हूँ। नहीं लाओगे? मैं ये सोच रही हूँ कि आज तो मैं आराम करती हूँ, कल तक मेरी तबीयत बिल्कुल ठीक हो जाएगी। तुम ऑफिस ज्वाइन कर लो।
मैंने एक हफ्ते की छुट्टी ले ली है।
सुनो सईद, जिनिक्स खा रही हूँ, इससे आराम मिल जाता है।
क्या एक चाय पीना चाहोगी?
शायद तुमने सुना ही नहीं जो मैंने कहा है ना।
मैं तुम्हारी पूरी बात बखूबी समझ गया हूँ।
फिर जब मैं कह रही हूँ कि जिनिक्स खा लूंगी, तो फिर क्या जरूरत है कि तुम मेरे लिए घर में रहो?
तुम यही सोच लो कि मुझे अपनी छुट्टी गुजारनी है।
तुम छुट्टी कभी और इस्तेमाल कर लेना,
शायद बाद में मेरा काम बढ़ जाए और फिर इस्तेमाल का मौका ना मिले।
सईद देखो, मैं नहीं चाहती कि ऑफिस में लोगों को तुम पर रहम आए, कहें कि बीवी बीमार रहती और तुम घर बैठे रहते हो।
मेरे ऑफिस में इस तरह की सोच रखने वाला कोई नहीं है।
सफर की तारीख तय हो गई?
हाँ तय हो गई है, लेकिन बातों में पूरी तरह वाजे नहीं है सफर की सही तारीख कब होगी। लगता है इसी हफ्ते होगी।
अच्छा, तो चेक करो, रवान बख्श कहाँ से फोन कर रहा था?
अपनी गाड़ी में से, उस दोस्त के साथ था जिसकी फ्रांसीसी एम्बेसी में जान पहचान है।
वीजे क्या हुआ, क्या ले लिया?
जी हाँ, ले लिया है।
ले लिया है? दोनों को मिल गया?
जी हाँ।
क्या तुम्हें यकीन है कि उन्हें वीजा मिल गया है, या यूं ही कह रहे हो?
नहीं, मैंने खुद सुना है।
अच्छा ये बताओ, क्या किसी और का नाम भी था या सिर्फ ये दोनों थे?
नहीं, रवानबख सिर्फ दोनों के सफर पर जोर दे रहे थे।
ये सफर कितने दिन का है?
उन्होंने एक हफ्ते की छुट्टी ली है सफर पर जाने के लिए। मुझे लगता है एक ही हफ्ते का सफर होगा।
ये पता है कि कब से सफर शुरू हो रहा है इन लोगों का?
नहीं, अभी तो मैंने नहीं सुना, लेकिन मालूम हो जाएगी।
ठीक है, तुम अपना काम करो।
जी अच्छा।
हेलो मुस्तफा। अच्छा सुनो, रवान बख्श और जाले मोहित का फॉरेन का सफर पक्का है।
बहुत देर से यहाँ मेरा इंतजार कर रही हो?
नहीं, मैं भी बस अभी अभी यहाँ पहुंची हूँ।
क्या बात है, तुम्हारी हालत ठीक नहीं है?
वाकई? शायद ब्लड प्रेशर मेरा लो हो गया होगा।
तुम जब किसी बात से परेशान होती हो तभी तुम्हारा ब्लड प्रेशर लो होता है। क्या कुछ हुआ है क्या?
नहीं, ऐसा तो कुछ नहीं है।
तो फिर उठो चलो।
अभी तो जल्दी है, एक काम करोगे प्लीज, जाकर मेरे लिए चाय या कॉफी ला दोगे?
ठीक है, चाय या कॉफी?
चाय, देखो अगर दूध मिल जाए तो थोड़ा सा चाय में मिला देना उसे।
ठीक है। ये लीजिए। कुछ हुआ क्या?
नहीं, दूध नहीं था क्या?
नहीं, खत्म हो गया था। तुमने नहीं सोचा होगा कि इतनी जल्दी हमें वीजा मिल जाएगा? हाँ
नहीं,
पेरिस में मेरे कुछ दोस्तों ने मेरी मदद की।
अरे वाह,
जोले, मैं चाहता हूं कि जब पेरिस से सफर से वापस आऊं तो नाहिद को तलाक दे दूं। अब मैं उसे मौका नहीं दूंगा कि तुम्हें परेशान करे। शादी से पहले तुम्हारे साथ मैंने बहुत सफर किए थे, लेकिन ये सफर मुझे ऐसा लगता है इस सफर का मजा ही कुछ और है। इससे पहले सिर्फ फिल्मों में देखते थे या किताबों में पढ़ते थे कि दो लोग जो एक दूसरे को चाहते हैं जब वो सफर पर जाते हैं।
तलाक हो जाने के बाद तुम्हारे बच्चे बहुत मुश्किल में पड़ जाएंगे ना। जाहिर है मुश्किल में पड़ जाएंगे वो।
नहीं, उन्हें कोई भी मुश्किल नहीं होगी क्योंकि उनके नाना की माली हालत काफी अच्छी है। अभी हाल ही में तो उन्होंने बच्चों के नाम अपना घर किया है।
तुम मौजू को क्यों बदल देते हो? क्या मैं तुमसे माली मुश्किल के बारे में बात कर रही हूँ? मैं बच्चों की जहनी और नफसियाती मुश्किल की बात कर रही हूँ।
मैं आज बच्चों के पास से होकर आया हूँ, बच्चों से मैंने बात की। अब उनकी ऐसी उम्र है कि उनसे संजीदा बात की जा सकती है। इस मुश्किल को वक्त हल करेगा, यानी जब कुछ वक्त गुजर जाएगा तो बच्चे तुमसे जज्बाती तौर पर करीब हो जाएंगे। यानी मैं कुछ ऐसा करूंगा कि वो तुम्हारी तरफ माइल हो जाए।
यही चीज मोहसिन, यही चीज मुझे और खौफजदा कर देती है।
क्यों, क्या तुम मुझसे डरती हो?
मैं तुमसे प्यार करती थी मोहसिन, अब भी प्यार करती हूं तुमसे। इश्क इंसान को पागल बना देता है। ये तमाम साल मैं रुकी रही, मैंने शादी नहीं की इसलिए कि मैं लाख कोशिश करने के बाद भी तुमको भुला नहीं पाई थी। तुम्हारा चेहरा हमेशा मेरे सामने था। अब इस वक्त जो चीज बुरी है और मुझे बहुत परेशान करती है वो ये कि तुम आराम से जिंदगी गुजार रहे थे, मुसलसल आगे बढ़े थे, तुम्हारे ताल्लुकात भी अच्छे थे तुम्हारी बीवी से, फिर यही इश्क रुकावट बन गया और तुम्हारी जिंदगी में मुश्किल पैदा हो गई। वो लगाओ जो एक रिश्ते और एक जिंदगी को खराब कर दे वो इश्क नहीं है।
तुम ये बातें क्यों कर रही हो? इतने साल तुम मेरी जिंदगी में थी, इन बातों को अच्छी तरह समझ सको। मेरी जिंदगी जाहिरी तौर पर तो अच्छी थी, बज़ाहिर तो हम एक साथ जिंदगी गुजार रहे थे, मगर इश्क के बगैर। अब मैं चाहता हूं कि ऐसी जिंदगी हो जिसमें इश्क ही इश्क हो, एक दूसरे को चाहें। जाले, हमारा इश्क तो बहुत पाकीज़ा है, तुम किसी शक में न पड़ो। जाले।
माफ़ कीजिएगा तिया साहिबा, बस एक मिनट। अगर मुमकिन हो तो अपने अब्बू को एक फ़ोन कीजिए, कह दीजिए कि मैं आधा घंटे बाद घर पहुँचूँगा।
मैं अभी अब्बू को फ़ोन करती
हूँ। शुक्रिया।
بہت خوب مشرقی صاحب، بہت خوب۔
آپ نے فون کر دیا؟
میں نے ابو کو فون کیا، انہوں نے کہا کہ انہیں کام پیش آ گیا ہے، اس لیے آپ کے گھر نہیں آ سکتے۔
ارے ٹھیک ہے۔
معاف کیجیے گا۔
کوئی بات نہیں۔
بہت شکریہ
خدا حافظ۔
بہت شکریہ، خدا حافظ۔
خدا حافظ۔
خدا حافظ جناب۔
خدا حافظ۔
پہلے فرضی ٹارگٹ کلنگ، پھر پسند کی جگہ پر ٹرانسفر، پھر پسند کی عورت سے شادی کی، اور اب پیرس میں ہنی مون منا رہا ہے اس وقت۔
تو کیا سب اس کی مرضی کے مطابق ہوا؟
تو کیا یہ بات صحیح نہیں ہے؟ تم بتاؤ۔
ہاں ہوا تو ہے، لیکن یہ بتاؤ کہ ہم کر بھی کیا سکتے تھے۔
ٹھیک ہے، اب تک تو کچھ نہیں کر سکتے تھے، لیکن اس وقت تو ہم کر سکتے تھے۔ پیرس بھیج سکتے تھے کسی کو۔ فرامرز، تمہیں مخالفت نہیں کرنی چاہیے تھی، تم نے کیوں مخالفت کی؟
اس میں رسک بہت زیادہ تھا ناصر میاں، وہاں سب کچھ ہمارے ہاتھ میں تو نہیں ہے۔
معاف کرنا، اس سے بڑا رسک تھا کہ ہم نے انہیں وہاں جانے دیا۔ اگر واپس نہ آئے تو کیا ہوگا؟
واپس آئیں گے۔
جاننا چاہتا ہوں کہ تمہیں اتنا یقین کیسے ہے کہ واپس آئیں گے، کیا مجھے بھی سمجھا سکتے ہو؟ بتایا نہیں تم نے، میں انتظار کر رہا ہوں۔
دیکھو، اگر وہ جعلی ٹارگٹ کلنگ اس لیے تھی کہ روان بخش پہنچ جائے اپنے پرانے معشوقہ کے پاس، تو یہ منطقی بات نہیں لگتی کہ برازندہ کی معلومات دینے کے بعد اس کا کام ختم ہو گیا ہو۔
یعنی تم سمجھ رہے ہو کہ برازندے کے بارے میں اطلاعات فراہم کرنا کوئی معمولی کام تھا؟
ناصر، کیا تم یہ کہنا چاہتے ہو کہ ہم نے غلطی کر دی ہے کہ اسے موقع دیا آرام سے ملک سے باہر چلا جائے؟
بالکل واضح ہے کہ غلطی کر دی۔ اب تو ہم کچھ بھی نہیں کر سکتے، بس سفر ختم ہونے کا انتظار کریں۔
اس سفر کا نتیجہ ہمارے حریف کے اہداف کو واضح کر دے گا۔
خدا حافظ۔
خدا کرے میں غلط سوچ رہا ہوں.
کہاں جا رہے ہو؟
تھکن بہت ہے، سوچتا ہوں جا کر سو جاؤں.
سیاوش میں شقیق گھر چلیں؟
جی ہاں میں ہی ہوں. السلام علیکم توکل صاحب. نہیں کوئی بات نہیں، کوئی بات نہیں. جی ہاں بالکل. نہیں کوئی مہمان نہیں. کوئی بات نہیں. جی ہاں. ٹھیک ہے، خدا حافظ.
مجھے دو، میں ویکیوم کر دیتی ہوں، تم جا کے کپڑے بدل لو.
شکریہ امی جان، شکریہ.
سیاوش
جی،
میں نے سرمئی رنگ کی چیک والی شرٹ پریس کر دی ہے، تم سرمئی پینٹ پر وہی پہن لو.
شکریہ، بہت شکریہ.
ہیلو،
السلام علیکم.
وعلیکم السلام.
آپ کے والد نے آپ کو بتایا؟
کل رات کو ابو سے میری بات ہوئی تھی، اس کے بعد سے اب تک نہیں ملی میں ان سے.
آپ کے ابو اپنے دوستوں کے ساتھ ہمارے گھر آ رہے ہیں.
اس وقت
نہیں، 9 بجے، 9 بجے آنے والے ہیں.
مجھے نہیں معلوم تھا.
تو آپ کو کیوں نہیں بتایا انہوں نے؟
پتا نہیں،
مجھے لگتا ہے کہ آپ کے ابو کو اندازہ ہے
شاید.
اچھا، تو پھر مجبوراً آپ سے ٹیلی فون پر ہی پوچھتا ہوں.
کیا پوچھنا چاہتے ہیں؟
یہی کہ پہلے آپ کی رضامندی ضروری ہے. اگر آپ راضی نہیں ہوں گی تو میں آپ کے والد سے آپ کا ہاتھ نہیں مانگ سکتا. تو آپ رضامند ہیں؟ آپ راضی ہیں؟
میرے لیے تو ابو کی رضامندی ہی اہم ہے. جب تک ابو کوئی جواب نہ دے تب تک میں رضامندی ظاہر نہیں کر سکتی.
ٹھیک ہے، اگر آپ کے ابو نے ہماری شادی کی بات قبول کر لی تو پھر آپ کو مجھ سے کوئی پرابلم تو نہیں ہے؟ آپ مجھ سے شادی کرنے کے تیار ہیں؟
پہلے آپ میرے ابو سے بات تو کیجیے.
گھنٹی نہیں بجاؤ گے؟
فوراً اسے اصلی بات تو نہیں بتاؤ گے؟
نہیں، تمہید کی بات چیت میں کروں گا، تم گھنٹی بجاؤ۔
چلو
تشریف لائیے۔ ناصر تم اسے ذرا بلاؤ۔
سیاوش، سیاوش صاحب،
بہت شکریہ۔ دیکھیے مشرق صاحب، ہم یہاں شربت اور مٹھائی کھانے نہیں آئے، ہم تو کچھ ضروری بات کرنے آئے۔
امی جان
جی
یہاں آئیے۔
السلام علیکم، بڑی خوشی ہوئی کہ آپ آئے، یہ آپ کی ذرا نوازی ہے۔
ان کا نام آفاق ہے، 4 سال کی عمر سے انہوں نے میری پرورش کی ہے، حقیقت میں یہی میری امی ہیں۔
سیاوش 2 سال کا تھا کہ اس کے والد کو اٹیک آیا اور فوت ہو گئے۔ والد کے انتقال کے 2 سال بعد اس کی ماں نے اپنے ایک چچا زاد بھائی سے، جو کہیں باہر رہتے تھے، کہاں رہتے تھے سیاوش؟ ہاں، اس نے شادی کر لی اس سے اور چلی گئی اور میرے حوالے کر دیا سیاوش کو۔ یہ گھر وراثت میں ملا ہے، اسی میں ہم دونوں ایک ساتھ رہتے ہیں۔
آفاق صاحبہ، ہم یہاں آئے ہیں کہ سیاوش مشرقی صاحب سے کچھ بات کر لیں۔
میں جانتی ہوں، آپ توکل صاحب ہیں نا؟
نہیں،
میں ہوں۔
اچھا توکل صاحب، میں نے ایک باپ کی طرح، ایک سخت ماں کی طرح سیاوش کی بڑی دیکھ بھال کی ہے، ہمیشہ خیال رکھا کہ غلط راستے پر نہ جانے پائے، بڑا نیک اور اچھا لڑکا ہے۔
امی جان،
کیا میں غلط کہہ رہی ہوں؟
نہیں، میں خود بات کر لوں گا۔
لیکن تم سب کچھ نہیں بتاتے۔ جب یہ تھوڑا بڑا ہوا اور اسکول جانے لگا، گھر سے بس یہ اسکول جاتا تھا یا کالج، وہاں سے سیدھا گھر ہی واپس آتا تھا۔ بہت اچھا لڑکا ہے، یہ ان عجیب و غریب لڑکوں جیسا نہیں ہے جو الٹے سیدھے کپڑے پہن کر لڑکیوں کے سامنے گھومتے ہیں، سگریٹ تک نہیں پیتا۔
امی جان پلیز خاموش ہو جائیے۔
نہیں، مجھے کہنے دو، توکل صاحب کو تم سے بہتر کوئی لڑکا داماد بننے کے لیے نہیں مل سکتا۔
کہتا ہوں توکل صاحب، یہ آفاق صاحبہ بڑی سیدھی عورت ہیں، واقعی یوں ہی یہ پتہ نہیں کیا بول گئیں، ان کے دل میں جو بھی ہو کہہ دیتی ہیں۔ بھائی حقیقت تو یہ ہے کہ آج کی بات میری تعریف سے شروع نہیں ہونی چاہیے تھی، بلکہ بالکل برعکس، میں یہ چاہتا تھا کہ کہوں کہ عطیہ صاحبہ، آپ کی بیٹی واقعی بہت اچھی، پاکیزہ، تعلیم یافتہ، مہربان لڑکی ہیں۔ ہر ماں باپ یہی چاہیں گے کہ عطیہ صاحبہ جیسی بہو ان کو ملے۔ حقیقت یہ ہے کہ میں کچھ عرصے سے عطیہ صاحبہ سے، یعنی آپ کی بیٹی سے شادی کے بارے میں سوچ رہا تھا، اور ایک عرصے سے مجھے آج ہی جیسے موقع کی تلاش تھی کہ باقاعدہ طور پر میں آپ سے ان کا ہاتھ مانگوں۔ توکل صاحب، میرے والد صاحب کی مالی حالت بہت اچھی تھی، مجھے کبھی بھی مشکلات کا سامنا نہیں کرنا پڑا۔ اس وقت مجھے جو پیسہ اور وراثت ملی ہے، اس سے میں آپ کی بیٹی کے ساتھ ایک اچھی زندگی گزار سکتا ہوں۔ بس میری ایک ہی درخواست ہے، توکل صاحب مجھ پر اعتماد کیجئے، میں برا داماد ثابت نہیں ہوں گا۔
عطیہ نے اس بارے میں تمہیں کچھ نہیں بتایا تھا؟
کچھ بھی نہیں.
10 سال سے تم عطیہ کی اکیلے ہی پرورش کر رہا ہو بغیر ماں کے. جہاں تک میں اسے جانتا ہوں اس نے کبھی تم سے کچھ چھپایا نہیں تھا.
صحیح ہے, مگر ہمارے درمیان لحاظ کا ایک حجاب تھا. ان برسوں میں اسے اپنی ماں کی کمی بہت زیادہ محسوس ہوئی. وہ اپنی ساری باتیں مجھ سے نہیں کہہ سکتی تھی, چلی جاتی تھی اپنی پھوپھی کے پاس. پھوپھی بھی تو ہمیشہ نہیں رہتی تھی. مصطفیٰ, فاطمہ بہت جلد ہمیں اکیلا چھوڑ کر چلی گئی, بہت جلد.
جانتا ہوں.
جس وقت مجھے فاطمہ کی ضرورت تھی, عطیہ کو ماں کی ضرورت تھی, وہ نہیں تھی. میں مصروفیات کی وجہ سے ان لمحات میں جب عطیہ کو ماں کی ضرورت تھی اس کے پاس موجود نہیں رہ سکتا تھا. جب اس کے پاس ہوتا تھا تو ایک باپ کی حیثیت سے, ماں کی حیثیت سے نہیں. مصطفیٰ, تم جانتے ہو کہ ایک اچھا بہت کوشش کی اس لیے.
مجھے بھی اتنا پتا ہے.
عطیہ نے بہت سے ایام تنہائی میں گزارے ہیں.
ہاں, اب جب اسے تنہائی سے باہر نکلنے کا موقع ملا تھا تو تم نے سیاوش کو کوئی جواب کیوں نہیں دیا؟ تم اچانک کھڑے ہو کر باہر کیوں چلے گئے؟
مجھے بہت تعجب ہوا, بالکل اس کی توقع نہیں تھی مجھے. جس نوجوان کو ہم نے اپنے کام کے لیے منتخب کیا ہے وہی میری بیٹی کا رشتہ مانگے. اس لمحہ میرے ذہن میں بس یہی بات آئی کہ بالکل خاموش رہوں اور اٹھ کر چلا جاؤں باہر.
ایک نوجوان پورے جذبات کے ساتھ تم سے ایک چیز کا تقاضا کر رہا تھا, تم اس کا جواب دینا چاہیے تھا.
اگر تم میری جگہ ہوتے, اس خیال کے ساتھ کسی شخص کے گھر جاتے تو اس شخص کو کیا جواب دیتے؟
میں اس کے جذبات کا جواب دیتا, یا یہی کہہ دیتا کہ مجھے سوچنے کچھ موقع دو.
تم چل کیوں نہیں رہے ہو؟
کہاں چلیں؟
تو مجھے کہیں اتار دینا, میں تھوڑی دیر فاطمہ کے قبر پہ جانا چاہتا ہوں.
اگر اس کے ابو کو اپنی لڑکی نہیں بیاہنی تھی تو اپنے دوست کے ساتھ یہاں کیوں آئے؟
نہیں معلوم, میرے ذہن میں بھی یہ سوال ہے.
تو عطیہ سے پوچھو,
اس کو بھی پتا نہیں ہے.
اس سے کہو کہ اس کے ابو نے جواب نہیں دیا. بتاؤ کہ اس کے ابو خدا حافظی کے بغیر چلے گئے. تم اس سے کہو, تم کہتے کیوں نہیں؟
امی جان, اس وقت آپ غصے میں ہیں.
تو کیا غصہ نہ ہوں؟
نہیں, اس کے ابو کو پورا حق ہے کہ جواب نہ دے.
کیسا حق؟
امی جان, آپ نے میرے لیے بہت زیادہ قربانیاں دی ہیں, میں آپ کو بہت چاہتا ہوں, آپ یہ جانتی ہیں. لیکن جو لوگ ہماری زندگی سے باہر ہیں وہ اس چیز کو نہیں سمجھ پاتے. وہ اس طرح سوچتے ہیں کہ جس لڑکے کے ماں باپ ساتھ نہ ہو, جس کا کوئی سرپرست نہ ہو, وہ لڑکا اچھا نہیں ہے.
تو یہ تو بالکل غلط سوچ ہے.
امی جان,
چلو اٹھو, پریشان نہ ہو. تمہارا دل نہیں چاہتا کہ عطیہ تم سے کسی بات پر ناراض ہو, لیکن اس سے ضرور کہو تاکہ اسے پتا چلے کہ اس کے ابو نے تمہارے ساتھ کیوں بے رخی برتی.
ٹھیک ہے امی جان, میں فون کرتا ہوں.
کیا ہوا؟
کیا آپ کے ابو نے آپ کو نہیں بتایا؟
ابو کو مجھ سے کیا کہنا تھا؟
یہی بات کہ ہمارے گھر میں اس وقت کیا ہوا.
میرے ابو گھر نہیں لوٹے ہیں, مگر بتاؤ تو وہاں کیا ہوا ہے؟
میں نے آپ کے ابو کو آپ کا رشتہ دیا, انہوں نے آخر تک میری بات سنی, اور جب میری بات پوری ہو گئی تو کسی طرح کا جواب دیے بغیر یہاں سے چلے گئے, حتیٰ خدا حافظی نہیں کی, چلے گئے. آپ کے ابو کو کچھ بھی پتا نہیں تھا, انہیں یہ بھی پتا نہیں تھا کہ میں نے آپ سے بات کی تھی.
مجھے یقین تھا کہ انہیں کچھ نہیں معلوم.
جب انہیں نہیں معلوم تھا تو مصطفیٰ صاحب کے ساتھ کیوں میرے گھر آئے تھے؟ کس وجہ سے آئے تھے؟ मैडम अतिया, क्या आप अपने अब्बू से पूछेंगी?
जी पूछूंगी। खुदा हाफिज।
खुदा हाफिज।
तुम कैसी हो फातिमा? ठीक हो? मुझे तुम्हारी याद आ रही थी। तुम्हारे बगैर गुजरे इन बरसों में मैं एक बात सोच रहा था कि अगर इस वक्त तुम मेरे साथ होती तो मैं इतना अगर साथ होती तो इतनी मुश्किल पेश ना आती मेरी जिंदगी में। काश तुम साथ होती फातिमा। इन दिनों तुम्हारी जरूरत और ज्यादा महसूस होती है। तुम याद है ना कहती थी कि नासिर ये बताओ तुम्हारे पास कितनी सारी यादें हैं जो बयान करते हो। अब 10 साल हो गए हैं तुम्हारी यादों के साथ जिंदगी गुजार रहा हूं। 10 साल हो गए। मशहद का सफर याद है ना? अतिया उस वक्त 2 साल की थी। जिस वक्त हम ट्रेन में सवार हुए तब से लेकर मशहद पहुंचने तक अतिया रोती रही लगातार। जब हम हरम के अंदर पहुंचे तब अतिया चुप हुई और हम रोने लगे। याद है ना? अब आकर जरा देखो तुम्हारी बच्ची अतिया कितनी बड़ी हो गई है। अच्छी लड़की, तालीम याफ्ता, वैसी जैसे तुम चाहती थी। फातिमा, एक घंटा पहले एक नौजवान ने मुझसे अतिया का रिश्ता मांगा है। काश तुम होती और मेरी मदद करती। जिम्मेदारी और जज्बात के बीच में फंस गया हूं। मैं एक काम से उस लड़के के घर गया था। मुझे नहीं मालूम था वो मेरी बेटी से शादी करना चाहता है। नहीं मालूम था फातिमा। अब अगर अतिया ने रजामंदी जाहिर कर दी तो समझ में नहीं आता क्या करूं। फातिमा, तुम बहुत जल्दी चली गई। जाने की ऐसी क्या जल्दी थी? हम बखूबी समझ चुके थे एक दूसरे को कितना चाहते हैं, किस तरह हम एक दूसरे के साथ जिंदगी गुजार सकते हैं। फातिमा, तुम बहुत जल्दी चली गई। मैं बहुत ज्यादा परेशान हूं फातिमा। मैं बहुत उलझन में पड़ गया हूं। फातिमा, तुम मेरी मदद करो। इस मौके पर मुझे सहारा दो, मदद करो, मेरी रहनुमाई करो। तुम्हें कसम देता हूं, कुछ तो मुझसे कहो फातिमा, थक गया हूं।